वस्कुर फिल किताब मूसा, और जिक्र करो इस किताब में मूसा अलैहिस्सलाम का। इन्नहु कैन मुखलसन व कैन रसूल नबिया, बेशक वो एक चीदा शख्स था, खालिस किया हुआ शख्स था और रसूल नबी था। मूसा अलैहिस्सलाम एक जलील कदर पैगम्बर हैं, बनी इसराइल की तरफ भेजे गए, और यहाँ पर इनका जिक्र जो है वो किया जा रहा है कि यहूदियों को ये बात बताई जा रही है कि आप मूसा अलैहिस्सलाम को मानने वाले हैं, और मूसा अलैहिस्सलाम का जिक्र इस कुरान में किया जा रहा है, और मूसा अलैहिस्सलाम ने तो आपको जो है वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के आने की इत्तला दी थी, तो तुम गोया के मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पर और उनके पैगाम पर ईमान लाओ। और मूसा अलैहिस्सलाम जो है उनका किरदार क्या था, उनके औसाफ क्या थे, इन्नहू कैना मुखलसन, कि वो एक चीदा शख्स था। मुखलस जो है लाम पर फतह के साथ, वो शख्स जिसको अल्लाह ताला ने अपने लिए खालिस कर लिया हो, जिसको गैर अल्लाह की तरफ इल्तफात ना हो, तवज्जो ना हो। मुराद क्या है? उसने अपने नफ्स और अपनी तमाम ख्वाहिशात को अल्लाह की मर्जी के लिए मखसूस कर दिया हो, और ये शान खास तौर पर अंबिया अलैहिस्सलाम की शान होती है। जैसा कि अल्लाह रब्बुल इज्जत जो है सूरत स्वाद आयत 46 में कहते हैं, इन्ना अखलसनाहुम बिखालिसतिन ज़िक्रद्दार, कि हमने अंबिया अलैहिस्सलाम को मखसूस कर दिया है एक खास काम, यानी दारे आखरत की याद के लिए। तो ये अंबिया अलैहिस्सलाम की जो है वो शान है कि अल्लाह ताला उनको ये दर्जा देते हैं कि कुदरती तौर पर वो गुनाहों और बुराइयों से बचा दिए जाते हैं। और जिक्रदार से मुराद कौन सा घर है? आखरत का घर, जिसकी वो तैयारी में लगे रहते हैं। तो यहां पर भी मूसा अलैहिस्सलाम का जो है वो खास वसफ बताया जा रहा है कि इन्नहू कैना मुखलसन, कि वो एक चीदा शख्स था, उसको अल्लाह ताला ने अपने लिए जो है वो खास कर लिया था, अपने लिए अपने काम के लिए उसको मुंतखिब कर लिया था। तो आप देखिए कि मुखलस तो मानी क्या है कि अल्लाह ताला ने उनको अपने लिए जो है वो मखसूस कर लिया था। और बाज लोग कहते हैं कि इसका लाम के जेर के साथ भी मुखलिस भी पढ़ा जाता है। तो मुखलिस कौन होता है? वो जो खुद अपनी इबादत में इखलास इख्तियार करता है, वो बाए इखलास इबादत करने वाले थे। तो दोनों तरह से बात किया है कि कोई किसी को मुखलस कर ले, उसको अपने काम के लिए चुन ले, और एक ये कि वो खुद मुखलिस हो जाए, खुद अपने शऊर, अपनी कोशिश, अपनी नीयत, अपने कामों में वो मुखलिस हो जाए। तो बहरहाल जो है वो दोनों तरह से थे, मुखलस भी थे, मुखलिस भी थे। और साथ ही क्या कहा कि वो रसूल थे और नबी थे, यानी अल्लाह का पैगाम पहुंचाने वाले थे। और उसके साथ क्या है कि अल्लाह की बातें जो हैं वो बताने वाले थे, अल्लाह की खबरें देने वाले पैगंबर थे। वो पैगंबर थे जो अल्लाह का रास्ता बताने वाले थे, और वो आली मकाम पैगंबर थे, बड़ा उनका ऊंचा दर्जा था। अब सवाल ये पैदा होता है कि यहां पर मुखलस यानी उनको जो चुना गया, तो वो किस काम के लिए चुना गया? अगली आयत 52 इसकी वजाहत करती है, وَنَادَيْنَاهُ مِنْ جَانِبِ الطُّورِ الْأَيْمَنِ وَقَرَّبْنَاهُ نَجِيًّا, हमने उसको पुकारा, وَنَادَيْنَاهُ हमने उसको पुकारा, किसने पुकारा? अल्लाह ताला ने। और हु की जमीर किसके लिए है? मूसा अलैहिस्सलाम के लिए, कि हमने मूसा अलैहिस्सलाम को पुकारा, मिन जानिब तूरी, तूर की जानिब, तूर की कौन सी तरफ, कौन सी साइड पर? अल ऐमनी, दाई जानिब। तो इससे मुराद उसका मशरकी दामन है, उसकी मशरकी साइड है। और आप देख लीजिए कि यहाँ पर असल में वैसे तो आप देखें तो पहाड़ का कोई दायां बायां तो होता नहीं है ना, तो फिर अल्लाह ताला ने यहाँ पर ये क्यों कहा कि उनको दाई जानिब जो है वो पुकारा, तो इससे मुराद ये है कि मूसा अलैहिस्सलाम मदियन से मिस्र की तरफ जा रहे थे, उस रास्ते से गुजर रहे थे, और जब वो वहां से जा रहे थे तो क्या था कि अगर कोई शख्स तूर को देखे तो उनकी दाएं जानी मशरिक और बाएं जानी मगरिब थी, तो तूर उनके मशरकी दामन में था, गोया कि उनकी दाएं जानिब था, तो इसलिए फरमाया कि अल्लाह ताला ने उनको कोहे तूर के दाएं जानिब से जो है वो पुकारा। अब अल ऐमन जो है इसके दो मानी मुफस्सरीन ने बयान किए हैं, एक तो ये है कि क्या मुराद है इसका कि दायां, जैसे अभी मैंने आपसे कहा कि अल्लाह ताला ने उनको जो है वो दाई तरफ से पुकारा और दाई साइड पर उनके क्या था, हाँ मशरिक और तूर पहाड़ गोया के। और दूसरा इसके मानी जो है वो मुबारक के भी किए जाते हैं, मुकद्दस और मुबारक के, जैसे सूरत ताहा, अब अगली सूरत आप पढ़ेंगे और सूरत मरियम के बाद वो सूरत ताहा है, उसमें आयत नंबर 11 और से 13 तक, 11, 12 और 13 में अल्लाह ताला क्या कहते हैं, फलम्मा अताहा नूदिया या मूसा, तब जब वो इसके पास आया तो इसको आवाज आई, यानी मूसा अलैहिस्सलाम को आवाज दी गई, इन्नी अना रब्बू का, बेशक मैं तेरा रब हूँ, फखला नालैक, बस तू अपने जूते उतार दे, इन्ना का बिलवादिल मुकद्दस ही तुआ, बेशक तू तुआ की मुकद्दस वादी में है। अब आप देख लीजिए वहां पे, यहाँ पे यानी जाने बितूरिल ऐमन और बिलवादिल मुकद्दस ही तुआ सेम थिंग है, यानी ओहद पहाड़ में वहां पे जिस जगह अल्लाह ताला ने इनसे बात की तो वही जगह जो थी वो मुकद्दस तुआ थी, वादी मुकद्दस थी तुआ की, और कहा वह अख्तर तू का, और मैंने तुझे चुन लिया है, वहां पे अख्तर लफ्ज आया है, और मैंने तुझे चुन लिया है, फस्तमि लिमा यूहा, तो तुम सुनो जो तुम्हें वही की जा रही है। तो क्या बात पता चलती है कि यहाँ पे ऐमन जो है, यहाँ पे ऐमन के मानी यानी दाएं के हैं, तो यहाँ पे मानी मुकद्दस मुबारक के हैं, और ऐमन के ही मानी जो है वो मुकद्दस और मुबारक के भी कहे जाते हैं, कि अगर यमुना भी इस्तेमाल किया गया है, ऐमन इस्तेमाल किया गया, तो इसके मानी भी दाएं के भी हैं और मुबारक के भी हैं, और दायां हाथ जो है वो मुबारक समझा जाता है बाएं की निस्बत ना। तो बहरहाल तो अल्लाह ताला ने उनको कोहे तूर के दाएं जानिब से पुकारा, और ये जो आखिरी है ना वकर्रबनाहु नजिया, ये है उनको मुखलस करने की वजह, वकर्रबनाहु और उसको तकर्रुब अता किया, उसको करीब किया, नजिया, ताकि उनसे राज की गुफ्तगु की जाए, ताकि उनसे सरगोशी की जा सके। अब आप देखिए कि करबनाहु नजिया के मुफस्सरीन ने कई मानी बताए हैं, एक तो ये है कि हमने उसे राज की बात कहने के लिए मुखलस कर लिया था, पीछे जो है ना मुखलस, मुखलस क्यों किया था, ताकि हम उसे राज की बात कहने के लिए हमने उसे अपने पास बुला लिया। दूसरा ये कि हमने राज की बात कहकर उसे अपना मुकर्रब बना लिया, जिसको राज की बात बता दी जाए वो करीबी लोगों में होता है ना, अब आपका कंप्यूटर है उसका एक पासवर्ड है, आप हर एक को नहीं बताते, आप किसी एक को बताते हैं, तो गोया के आपने राज की बात कह के उसे मुकर्रब बना लिया। आपके घर के हालात हैं, कोई मसाइल हैं, परेशानी है, आप वो अपने दोस्तों में से किसी एक को बताते हैं ताकि उससे रहनुमाई ले सकें, आपने राज की बात कह के उसको अपना करीबी कर लिया है ना। तो अब यहाँ पे अल्लाह ताला कह रहे हैं कि हमने राज की बात कह कर उसे अपना मुकर्रब बना लिया। तीसरे एक मानी ये भी बताए जाते हैं कि हमने मूसा अलैहिस्सलाम को आसमानों पर उठा लिया और उन्होंने कलम चलने की आवाज सुनी जो लोहे महफूज पर चलती है। हजरत अब्दुल्ला बिन अब्बास और ताबईन की एक जमात जो है वो ये मानी भी बताती है कि वो जब अल्लाह ताला ने उनको अपने करीब किया तो कितना करीब था कि वो कलम के चलने की आवाज जो थे वो सुनने लगे जो लोहे महफूज पर चलती है। بہرحال اصل بات کیا ہے کہ اللہ تعالیٰ نے ان کو اپنے چنے ہوئے بندوں میں سے جو ہے وہ ان کو چنے ہوئے بندوں میں شامل کر لیا، اور جس وقت ان کو چنے ہوئے بندوں میں شامل کیا تو جانب طور تھے، من جانب طور، یہ مشہور پہاڑ شام جو ملک ہے اس میں مصر اور مدینہ کے درمیان میں واقع ہے، اور آج بھی یہ اسی نام سے مشہور ہے، وہ کہ اس کی اور بھی کئی جو ہے وہ حیثیتیں ہیں، اور ایمن کہتے ہیں طور کی دائیں جانب کو، کیونکہ حضرت موسیٰ علیہ السلام جو تھے وہ مدین سے نکلے تھے، جب طور کے بالمقابل پہنچے تو طور ان کی دائیں جانب تھا، پہاڑ کا وہ حصہ دائیں جانب تھا، اور اللہ نے ان کو اپنے جو بہت ہی قرابت دار قریبی لوگ تھے ان میں شامل کیا، نجوا کر کے، سرگوشی کر کے، تو کسی کے ساتھ جب خصوصی کلام کیا جاتا ہے سرگوشی کے انداز میں، تو یعنی کلام کو بھی نجیہ کہہ سکتے ہیں کہ بات کی، اور شخص کو بھی نجیہ کہہ سکتے ہیں کہ وہ شخص جس سے سرگوشی کی جائے، کلام نجیہ ہو سکتا ہے اور وہ شخص بھی نجیہ ہو سکتا ہے، تو گویا کہ موسیٰ علیہ السلام مخلصن میں سے تھے، رسولن نبیہ میں سے تھے، اس لیے اللہ تعالیٰ نے ان کو اتنا اہم مرتبہ، اتنا اعلیٰ مقام جو ہے وہ عطا کیا. وَوَهَبْنَا لَهُ مِن رَحْمَتِنَا أَخَاهُ هَارُونَ نَبِيًّا، اور ہم نے اس کو عطا کیا اپنی رحمت سے، اپنی مہربانی کے طور پر ان کو ہم نے عطا کیا، اخاہو اس کا بھائی، اور بھائی کون تھا؟ ہارون نبیہ، اور وہ ہارون تھے، اور وہ صرف جو تھے وہ بھائی نہیں ان کو عطا کیا، بلکہ یہ کہ ان کو نبوت جو ہے اس سے بھی نوازا. اب آپ دیکھیے کہ یہاں پر جو ہے اللہ تعالی بتا رہے ہیں کہ جب ہم نے ان کو خاص جو ہے وہ نعمتوں سے نوازا، تو خاص نعمت کا کیا ذکر کیا جا رہا ہے؟ ایک تو مخلص، نمبر دو رسول، نمبر تین نبی، نمبر چار وَقَرَّبْنَاهُ نَجِيًّا، اور نمبر پانچ کہ ہم نے اس کو تحفے میں کیا دیا؟ اپنی رحمت سے، یہ اللہ کی رحمت تھی کہ ان کو بھائی دیا ہارون جیسا جو کہ نبی تھا. اب آپ دیکھیے کہ ان کو کیوں یہ جو ہے وہ رحمت سے نوازا گیا، کیوں ان پر یہ فضل خاص ہوا کہ اللہ تعالیٰ نے ان کو ہارون علیہ السلام جیسا جو ہے وہ تحفہ جو ہے وہ عطا کیا. تو اس سلسلے میں بات یہ ہے کہ جب ان کو نبوت کے کام کے لیے مخلص کر لیا گیا، چن لیا گیا، اور وہ مخلص ہو گئے اور وہ مخلص تھے، تو انہوں نے اپنی مدد کے لیے اللہ تعالیٰ سے درخواست کی، انہوں نے دعا کی، وَاجْعَلْ لِي وَزِيرًا مِّنْ أَهْلِي هَارُونَ أَخِي اُشْدُدْ بِهِ أَزْرِي اُشْدُدْ بِهِ أَزْرِي وَأَشْرِكْهُ فِي أَمْرِي کہ ان سب میں ہے کا کثیر و نذکر کا کثیر. سورۃ طہٰ آیت 29 سے 34، کہ اے میرے رب میرے لیے میرے اہل خاندان میں سے میرے بھائی ہارون کو وزیر بنا دے، اس کے ذریعے سے میری کمر مضبوط کر اور اس کو میری ذمہ داری میں شریک کر، تاکہ ہم زیادہ سے زیادہ تیری تسبیح کر سکیں اور زیادہ سے زیادہ تیرا ذکر پھیلا سکیں. موسیٰ علیہ السلام جو تھے جب ان کو ذمہ داری عطا کی گئی نبوت کی، اور جانا تھا فرعون جیسے جابر بادشاہ کے سامنے، اور قوم تھی بنی اسرائیل جیسی نکمی، اس کی اصلاح کرنی تھی، تو اب اس دوہری ذمہ داری سے بہت پریشان ہوئے، بہت مضطرب ہوئے، اور ان کو اپنی کم مائگی کا احساس ہوا، اور انہوں نے اللہ تعالیٰ سے یہ دعا کی، اور اللہ تعالیٰ نے ان کی اس دعا کو قبول کیا. اور اس کا ذکر سورۃ طہٰ میں بھی ملتا ہے کہ عظیم احسان موسیٰ علیہ السلام پر یہ کیا، اور یہاں پہ بھی مل رہا ہے کہ اللہ رب العزت نے ان کو عطا کیا اپنے رحمت سے ہارون علیہ السلام جیسا بھائی، اور جو کہ نبی بھی تھا. اس کا یہ مطلب ہے کہ حضرت ہارون علیہ السلام جو ہیں وہ نبی تھے، ان کا بڑا اونچا درجہ تھا، اور وہ جو تھے وہ اللہ کی خبریں جو تھے وہ لوگوں کو بتانے والے تھے. اور آپ دیکھ لیں کہ اللہ جن لوگوں کو چنتا ہے، جن کو اپنا قریبی کرتا ہے، تو ان کو پھر اپنی رحمتوں سے نوازتا چلا جاتا ہے. پھر فرمایا وَذْكُرْ فِي الْكِتَابِ إِسْمَعِيلَ، اور اس کتاب میں اسماعیل کا بھی ذکر کرو، اسماعیل علیہ السلام. پیچھے ابراہیم علیہ السلام کا ذکر ہوا نا، اب وہاں پہ اسماعیل علیہ السلام کا ذکر ہونا چاہیے تھا جہاں پہ کہا وَحَبْنَا لَهُ إِسْحَاقَ وَيَعْقُوبَ وَكُلًّا جَعَلْنَا نَبِيًّا، تو وہاں پہ ان کا ذکر کرنے کی بجائے جو ہے وہ اسماعیل علیہ السلام کا ذکر کرنے کی بجائے ان کا ذکر کیا، کیونکہ کہتے ہیں کہ اسماعیل علیہ السلام کا ذکر بطور خاص الگ سے اللہ تعالیٰ کرنا چاہتے تھے نمایاں طور پہ، اس لیے اسماعیل علیہ السلام کا ذکر کہا کہ اس ذکر کریں. اور آپ میں اس بات پہ بھی غور کر رہی تھی کہ عام طور پہ آپ کی کلاس فیلو کی بیٹے کی شادی ہوئی اور آپ اس سے پوچھتے ہیں دلہن کیسی ہے، اور آپ جو جنہوں نے دیکھا ہے یا ملے ہیں دلہن کیسی ہے، تو فوراً ذہن جو ہے اس کا رنگ کیسا ہے، اس کا قد کیسا ہے، اور اس کے نقوش کیسے ہیں، وہ پڑھی لکھی کیسی ہے، یعنی عام طور پر جو ہے وہ ظاہری جو اوصاف ہے ان کی طرف جاتا ہے. لیکن آپ دیکھیں قرآن میں اللہ تعالیٰ پیغمبروں کا جب بھی تعارف کرواتے ہیں تو ظاہر کی بات کوئی بھی کبھی پڑھی آپ نے، اوصاف باطن، تقوی والے، ڈرنے والے، کیسے اچھے اچھے لوگ تھے نا. تو یہاں پہ بھی انہ کین صادق الوعد وکین رسولا نبیا، بے شک وہ وعدے کا سچا تھا اور رسول نبی تھا. اب آپ دیکھیے کہ یہاں پر ان کی جس صفت کا ذکر ہو رہا ہے وہ ہے صادق الوعد، کہ وہ وعدے، اب اتنا بھی کافی تھا کہ وہ جو تھے وہ وعدے پورے کرتے تھے نا. صادق کا لفظ آیا، آپ سوچیں غور کریں کہ وعدوں کو پورا کرنے کے لیے اللہ تعالیٰ نے کہا کہ وعدے کا سچا اور پکا تھا. اور آپ دیکھیں کہ مفسرین یہ کہتے ہیں کہ یہاں پہ کس وعدے کا ذکر ہوا، کون سا وعدہ ہے جس کا اللہ تعالیٰ یہاں پر جو ہے وہ ذکر کرنا چاہتے ہیں. یہ تھے ذبیح اللہ، یہ نبی تھے، یہ رسول بھی تھے، اور یہ ذبیح اللہ تھے. آپ سورت جو ہے وہ صافات کو آپ پڑھیں تو وہاں آپ کو اس بات کا اندازہ ہوگا کہ اللہ رب العزت جو ہیں وہ یہ بات بتاتے ہیں کہ جب حضرت ابراہیم علیہ السلام نے جب ہجرت کے لیے نکلے ہیں، قال انی ذاہب الی ربی سیہدین، سورت الصافات 23واں پارہ ہے اور آیت نمبر 99 سے جو ہے وہ شروع ہوتا ہے کہ وہ کہتے ہیں کہ میں اپنے رب کی طرف جاتا ہوں، وہ میری رہنمائی کرے گا. اور ساتھ ہی اب گھر والوں کو سب کو چھوڑ دیا ہے، ایک بھتیجا ہے جو ایمان لایا ہے لوط علیہ السلام، اور کہتے ہیں رب ہب لی من الصالحین فبشرناہ بغلام حلیم، اور یہی غلام میں حلیم تھے. یعنی یہاں پہ اللہ تعالیٰ نے صادق الوعد وکان رسولا نبیا کہہ کے اسماعیل علیہ السلام کا تعارف کروایا، یہاں پہ کہا بغلام حلیم. فلما بلغ معہ السعی، اور جب وہ دوڑ دھوپ کی عمر کو پہنچا تو ابراہیم علیہ السلام نے ان سے کہا یا بنیا، اے میرے بیٹے، انی ارا فی المنامی، بے شک میں خواب دیکھتا ہوں، انی ازبہ کا، کہ میں تجھے ذبح کرتا ہوں، فانظر ماذا ترا، بس بتا تیری کیا رائے ہے، تیرا کیا مشورہ ہے. قال یا ابت افعل ما تؤمر، کہا ابا جان اب کر گزریے جس کا آپ کو حکم دیا جا رہا ہے. ستجدنی انشاء اللہ من الصابرین، بے شک آپ مجھے صبر کرنے والوں میں سے پائیں گے. فلما اسلم وتلہ للجبین، پھر جب وہ دونوں جو تھے وہ جھک گئے، اسلم دونوں نے اطاعت اختیار کی، کیا کہ ابراہیم علیہ السلام جو تھے انہوں نے چھری کو پکڑا تاکہ بیٹے کو ذبح کرے اور بیٹا ذبح ہونے کے لیے لیٹ گیا، اس نے اپنی گردن کو جھکا دیا. فلما اسلم وتلہ للجبین، اور انہوں نے اس کو جو ہے وہ گردن کے بر جو ہے پچھاڑ دیا، یعنی اس کو لٹا دیا. وَنَادَيْنَاهُ أَيُّهَا إِبْرَاهِيمُ، اور ہم نے اس وقت پکارا اے ابراہیم، قد صدقت الرؤیا، کہ تو نے اپنا خواب سچ کر دکھایا، إِنَّا كَذَلِكَ نَجْزِي الْمُحْسِنِينَ، بے شک ہم احسان کے درجے کی نیکی کرنے والوں کو ایسا ہی بدلہ دیتے ہیں. مفسرین یہ کہتے ہیں انہ کانا صادق الوعد جو ہے وعدہ، اس سے مراد کیا ہے، فلما اسلم وتلہ للجبین، کہ انہوں نے پہلے باپ سے یہ کہا تھا کہ کیا کہا تھا، افل ما تومر یا بتی، افل ما تومر، آپ وہ کریں جس کا آپ کو حکم دیا گیا ہے. لیکن یعنی یہ اس وقت کی بات تھی جب ذبح ہو نہیں رہے تھے، مشورہ مانگا جا رہا تھا، لیکن جب ذبح ہونے کا وقت آیا تب بھی وہ انہوں نے اپنے آپ کو جھکا دیا، وہ جھک گئے، وہ سراپائے اطاعت بن گئے. تو اس سے کیا بات پتا چلتی ہے کہ وعدے کی تکمیل کے وقت انہوں نے بلا جھجک بے جھجک اپنی گردن باپ کی چھری کے نیچے دے دی، اور قریب تھا کہ چھری جل جاتی لیکن اللہ تعالیٰ نے ہاتھ روک دیا. مقصد تو صرف امتحان تھا نا، وہ پورا ہو گیا. تو اللہ تعالیٰ نے باپ اور بیٹے دونوں کو محسنین کا خطاب دیا، اور کیوں دیا؟ صادق الوعد، وعدہ سچا کرنے کی وجہ سے. وکانا رسول النبیا، اور وہ رسول بھی تھے اور نبی بھی تھے. اور حضرت اسماعیل علیہ السلام کے بارے میں یہ آتا ہے کہ حضرت اسماعیل علیہ السلام جو ہیں وہ خاص طور پر وعدے کے سچے تھے. ایک دفعہ ایک شخص سے ملنے کا وعدہ ایک شخص نے آپ سے کیا، اور وہ وقت پر نہیں آیا، لیکن آپ اس کے انتظار میں 3 دن، اور بعض روایات میں آتا ہے کہ 1 سال تک اس کا انتظار کرتے رہے. جیسے رسول اللہ صلی اللہ علیہ وسلم کے بارے میں بھی آتا ہے نا کہ ایک شخص وعدہ کر کے گیا تھا اور 3 دن تک آپ اسی جگہ اس کا انتظار کرتے رہے. اس کا یہ نہیں مطلب کہ 1 سال یا 3 دن حضرت اسماعیل علیہ السلام یا پھر حضرت محمد صلی اللہ علیہ وسلم وہیں کھڑے رہے، جیسے کہ اپنی ضروری حاجتیں پوری کرنے کے بعد باقی اوقات میں آپ وہاں دیکھتے تھے کہ وہ شخص جس نے وعدہ کیا تھا وہ آیا کیوں نہیں، شاید آج، شاید کل، شاید پرسوں، شاید آ جائے. تو وعدے کا پورا کرنا. اور آپ کو یہ بات بھی پتا ہے کہ وعدہ خلافی جو ہے یہ نفاق کی ایک علامت ہے نا، جو وعدہ پورا نہیں کرتا گویا کہ اس کے اندر جو ہے وہ ایمان نہیں ہے. تو اب آپ دیکھیے کہ ایک طرف موسیٰ علیہ السلام کا ذکر ہے اور ان کے ساتھ جو ہے اسماعیل علیہ السلام کا ذکر ہے. وہ مخلص تھے، اور یہاں کہا جا رہا ہے کہ صادق الوعد، اور وکانا رسول النبیا، اور وہ رسول بھی تھے اور نبی بھی تھے. اب آپ دیکھیں کہ بعض کے ساتھ صرف یہ ہے کہ وہ نبی تھے، جیسے حضرت ہارون علیہ السلام کے لیے کہا ہارون النبی، رسول کا لفظ نہیں بولا. یعنی ہر جو بھیجا اللہ نے اپنا سفیر، وہ ہر رسول نبی بھی تھا لیکن ہر نبی رسول نہیں تھا، یہ بات یاد رکھنے والی ہے. تو رسالت کا درجہ نبوت سے اعلیٰ ہے، اونچا ہے. تو یہ رسول بھی تھے اور اس کے ساتھ ہی وہ عالی پیغام پیغمبر تھے، اللہ کی طرف سے خبریں دینے والے تھے، اور وہ پیغمبر جو اللہ کا راستہ بتانے والا. اور ان کی خوبی کیا تھی؟ وکانا یامرو اہلہ، اور وہ اپنے گھر والوں کو حکم دیتے تھے کس چیز کا؟ بالصلاۃ والزکاۃ، نماز کا اور زکوٰۃ کا. اب آپ دیکھیے کہ یہاں پر جو ہے اس آیت سے دو باتیں ان کی اور پتہ چلتی ہیں، اور وہ دو باتیں کیا ہیں؟ کہ انہوں نے اصلاح اور دین کی دعوت کا آغاز اپنے بعد اپنے گھر سے کیا. تو پیغمبر اور سلف صالحین کا یہ دستور رہا کہ وہ نیکی کے کام کا آغاز جو ہے وہ اپنے گھر والوں سے کرتے ہیں، اور یہی ہر مومن مسلمان کے ذمہ بھی واجب ہے کہ وہ نیک کاموں کی ہدایت اپنے گھر والوں کو کرے. جیسے اللہ تعالیٰ کہتے ہیں کو انفسکم واہلکم نارا، کہ بچاؤ اپنے آپ کو اور اپنے گھر والوں کو جہنم کی آگ سے. اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم کو یہ حکم دیا گیا وانذر عشیرتک الاقربین، کہ اپنے خاندان کے قریبی رشتہ داروں کو اللہ کے عذاب سے ڈرائیے. ہے نا، تو آپ نے اسی لیے اپنے گھر والوں کو جمع کیا تھا نا، کبھی قوم کو، کبھی گھر والے لوگوں کو، کبھی ارد گرد ہر جگہ آپ اصلاح کے لیے لوگوں کو جو تھے وہ دعوت دیتے تھے. تو گھر کے اندر اگر کسی کو دینی ماحول مل جائے تو کیا ہوتا ہے کہ دعوت کو عام کرنا اور دعوت جو ہے اس کو پھیلانا اس کے لیے بڑی قوت پیدا ہو جاتی ہے، بہت سہولت ہو جاتی ہے. اور اگر گھر کے اندر مخالفت ہوتی ہے تو پھر جو ہے وہ کام کرنا جو ہے وہ بہت آسان ہو جاتا ہے. تو باہر کام آسان ہو یا مشکل، دونوں طرح سے کام تو کرنا ہی ہے، لیکن یہاں پہ جو بات بتائی جا رہی ہے وہ کیا ہے کہ وَكَانَ يَعْمُرُ أَهْلَهُ بِالصَّلَاةِ وَالزَّكَاةِ، کہ وہ اپنے گھر والوں کو نماز کا حکم دیتے تھے اور زکوٰۃ کا حکم دیتے تھے. اب یہاں پر سوال یہ پیدا ہوتا ہے کہ وہ یعنی حضرت اسماعیل علیہ السلام کی جس خوبی کا ذکر کیا جا رہا ہے، کہ اب آپ دیکھیں کہ گھر والوں کو نیکی کی دعوت دینا یہ بھی خوبی کی بات ہے، یہ بھی وہ بات ہے جو اللہ تعالیٰ کو بہت پسند تھی. تو اب کتنے لوگ ہیں جو کہ جو ہے رضا کرانا اور ولنٹیئر کام کرتے ہیں، سارا سارا دن گھر نظر نہیں آتے. بعض عورتیں بھی ایسی ہیں، بعض لڑکیاں ہیں، بعض لڑکے ہیں، بعض مرد ہیں، لیکن ان کے لیے उनके पास घर वालों के लिए कोई वक्त नहीं होता। तो एतदाल होना मिजाज में और दावत में भी और किरदार में भी ये बहुत जरूरी है कि हम जो हैं जब दावा का काम करें तो अपने घर वालों को भूला मत करें और बल्कि उसी से इब्तदा करें, उनको अपना हम नवा बनाएं, उसके लिए दुआ भी करें, उसके लिए कोशिश भी करें। यानी बाहर कुरानी क्लासेस हम तर्जुमे की शुरू कर रहे हैं लेकिन घर वालों को हमने बताया ही नहीं, चिराग तले अंधेरा है ना। तो सीखें और उसके बाद घर वालों की जो है वो फिक्र करें। जैसे सूरत इंशिकाक में भी अल्लाह रब्बुल इज्जत जो है वो क्या फरमाते हैं कि कयामत के दिन वो शख्स जिसका नामा अमाल जो है उसके बाएं हाथ में दिया जाएगा, वअम्मा मन उतिया किताबहु वरा ज़हरे फसौफ यदउ सुबूरा वयस्ला सईरा इन्नहु काना फी अहलिही मसरूरा इन्नहु ज़न्ना अन लन यहूर बला इन्न रब्बहु काना बिही बसीरा। क्यों उसको नामा माल उसके बाएं हाथ में दिया जाएगा? इसलिए कि वो घर वालों में बैठकर चैन की बांसुरी बजाता था, खुश गपियां, लहवो लहाब, खेल कूद में मसरूफ रहता, तो उसने कभी सोचा ही नहीं कि खुद नेक बनना है और घर वालों को नेक बनने की दावत देना है ना। तो बाज लोग घर में बैठकर टीवी, कंप्यूटर, डांस, फिल्में, बेहयाई और गीबत, गपशप, इधर उधर की चीजों में मसरूफ रहते हैं और भूल जाते हैं कि अल्लाह के पास जाना है और हिसाब किताब हमारा जो है वो होना है। तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी को भी देखें तो आप अपने घर वालों को कभी बेटी फातिमा को, कभी बहन जो है बहन फूफी सफिया को, कभी खानदान जो था अब्दुल मुतलिब वाले, हाशिम वाले, उनको एक एक को पुकार कर कहते थे कि जो लेना है मुझसे दुनिया की जिंदगी में ले लो, आखिरत में मैं तुम्हारे कोई काम नहीं आऊंगा ना। तो हम सब की क्या जिम्मेदारी बनती है कि अपने घर वालों को नमाज का हुक्म दें। आप देखें नमाज का हुक्म देना, अपनी नमाज की सिर्फ फिक्र ना करें, घर वालों की भी नमाज की फिक्र करें और उनकी जकात की भी फिक्र करें, क्योंकि नमाज जो है वो दीन की बुनियाद है। अस्सलातु, अस्सलात क्या है? इमादुद्दीन, दीन का सुतून है। और जकात से दुनिया की मोहब्बत दबती है और आखिरत की मोहब्बत उभरती है, माल इंसान का पाकीजा हो जाता है। वकाना इंदा रब्बिही मर्दिया, बड़ी खूबसूरत बात है। मैं सोचती हूँ उस शख्स से बढ़कर खुशकिस्मत और कौन होगा, उस शख्स की खुशकिस्मती पर क्यों ना रश किया जाए और वो शख्स अपनी किस्मत पर क्यों ना नाज करे जिसकी पसंदीदगी पर, जिसके किरदार की पे हुसन पर, उसकी अच्छाई पर, उसकी बेहतरी पर अल्लाह सनद लगा दे, अल्लाह मोहर लगा दे, कुरान में ये आयत नाजिल हो जाए وَكَانَ عِنْدَ رَبِّهِ مَرْضِيًّا। और आप अभी जो तिलावत सुन रही थी, मैं सुन रही थी, यहाँ पे बहुत जोर से वो उन्होंने पढ़ाई इन आयतों को ना, बहुत बुलंदी पर, उरूज पर लेके गए कि लगता था दिल फट जाएगा। अल्लाह के नजदीक वो पसंदीदा था। मेरी और आपकी फिक्र क्या होती है? शादी पे जाए तो ऐसे कपड़े पहने, ऐसा जेवर पहने, लोग क्या कहेंगे? और कुछ लोग तो इतनी परेशानी में रहते हैं कि ये सूट ईद पर, पिछली ईद का है, सबने देख लिया है, फलां अभी कल वाली शादी में पहना था, आज पहनूंगी तो सबने देख लिया है, अब लोग क्या कहेंगे। आप एक बात याद रखें, ये दुनिया नफसा नफसी है। यहाँ हर शख्स को ये फिक्र होती है मैं कैसी लग रही हूँ, मैं प्यारी लग रही हूँ कि नहीं, और मेरे ऊपर तारीफ के फूल गिर रहे हैं कि नहीं, मुझे लोग आह आह की बजाय वाह वाह कह रहे हैं कि नहीं। आपको किसकी फिक्र पड़ी, लोगों को क्या फिक्र पड़ी है कि आप कैसी लग रही हैं? तो लोगों के लिए दीवाना मत हो कि लोग क्या कहेंगे। एक बात की फिक्र करें कि मैं अपने अल्लाह की नजरों में कैसी लग रही हूं। बाज लोग इस धुन में दोस्तों का जेवर मांगते हैं, कोई बहन का जेवर मांगती है, कोई कपड़े मांगती है, कोई जो है वो घर शोर के हालात इजाजत भी नहीं देते, लेकिन ये कि तोहफे तहाइफ में जो है वो शोहर को तंग करती है, अपने अपनी हैसियत से बढ़कर जो है वो चल चलो इख्तियार करती है, अपने बनाओ सिंगार में, तोहफे तहाइफ में, दुनिया की दौड़ में, घर को सजाने में, बच्चों को कपड़ा पहनाने में, बच्चों को पॉकेट मनी देने में, मुख्तलिफ चीजों में। एक बात याद रखें कि जो हम में से हर शख्स को जिस भी हाल में अल्लाह को खूब पता है, अल्लाह जानता है, लेकिन आप जिस हाल में हैं वहां पे मेरी और आपकी ये जिम्मेदारी बनती है कि सबर और शुक्र की तस्वीर बन जाएं, कनात अपने दिलों के अंदर पैदा करें और अपने दिले नादा को एक सबक याद दिला दें कि मुझे ये नहीं देखना कि दुनिया क्या कहती है, ये नहीं करना चलो तुम उधर को हवा हो जिधर की, सिर्फ रब की रजा का काम करना है और सारी दुनिया भी नाराज हो तो कोई परवाह नहीं। कितनी आजमाइशें हों, कितनी मुश्किलें हों, मुश्किलात तकलीफों में जो है वो तौहीद का दामन, अल्लाह का दामन, इस्लाम का दामन कभी छोड़ ना दे। और ये आयत अपने दिल में बिठाएं कि इस्माइल अलैहिस्सलाम का किरदार क्या था, وَكَانَ عِنْدَ رَبِّهِ مَرْضِيًّا, वो अपने रब के नजदीक एक पसंदीदा इंसान था, अल्लाह की रजा का काम करने वाला था। या अय्यतुहन नफ्सुल मुतमईना इर्जिई इला रब्बिकी रादियतन मर्दिया फदखुली फी इबादी वदखुली जन्नती। फिर फरमाया वज़कुर फिल किताब इदरीस, और इस किताब में इदरीस का जिक्र भी करो, इन्नहु कान सिद्दीकन नबिया, बेशक वो एक रास्तबाज इंसान था और एक नबी था। वरफअनाहु मकानन अलिया, और उसे हमने एक बुलंद मकाम पर उठाया था। अब आप देखिए कि हजरत इदरीस अलैहिस्सलाम जो हैं ये कौन थे, ये भी अल्लाह ताला के जो हैं वो एक रास्तबाज नबी थे। अल्लाह रब्बुल इज्जत यहाँ पर क्या फरमाते हैं कि वो ऐसे नबी थे कि सिद्दीकन नबिया, कि ये सच्चे थे, मुबालगा है इसमें, अपने अकीदे में, अपने कौल में, अपने अमल में, हर चीज में वो सच्चे थे। और हजरत इदरीस अलैहिस्सलाम के नाम के मानी जो लोग निकालने की जिन्होंने कोशिश की वो ये कहते हैं कि वो लिखने पढ़ने में मेहनत करने वाले थे और सबसे पहले इंसान थे जिन्होंने कलम से लिखना शुरू किया और कपड़ा सीना इजाद किया। इनसे पहले लोग अमूमन जानवरों की खाल जो थी वो इस्तेमाल करते थे, यानी लिबास की बजाय वो जानवरों की खाल इस्तेमाल करते थे। हजरत आदम अलैहिस्सलाम के बाद कहते हैं ये पहले नबी थे और हजरत नूह अलैहिस्सलाम के या इनके वालिद के दादा थे। उन्होंने ही सबसे पहले जो है वो जैसे कपड़े जो है वो सीए हैं। और बाज लोग जो हैं वो ये भी कहते हैं कि हजरत इदरीस अलैहिस्सलाम जो हैं इनकी तबलीग का मरकज बाबिल था, ये हजरत नूह अलैहिस्सलाम से बहुत पहले मबूस हुए, आपकी कौम सितारा परस्त थी, और मतलब ऐसी चीजों की पूजा करती थी जो नजर आते हैं, जाहिर की मजाहिर परस्त, और हिसाब और नजूमी का जो इल्म है, नजूम का इल्म, नजूम इसमें ये माहिर थे। अल्लाह ताला ने इनको हिसाब का इल्म बतौर मौजा अता किया था। बाज ये कहते हैं कि सबसे पहले नाप तोल के तरीके भी आप ही ने ईजाद किए, असले की इजाद भी इन्हीं से हुई। बहरहाल आप बुलंद पाया खतीब थे और आपकी कौम ने आपकी दावत को मानने से इनकार किया, आपकी मुखालफत पर आपकी कौम जब उतर आई तो आखिरकार आपको हिजरत करनी पड़ी और आप हिजरत करके मिस्र आ गए, यानी बाबिल से आप मिस्र की तरफ आए। यहाँ पर बहुत से लोग आप पर ईमान लाए और जब आप मेराज की रात रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम आसमान पर गए थे तो चौथे आसमान पर इनसे मुलाकात हुई थी, हजरत इदरीस अलैहिस्सलाम से ना। तो इन्नहु काना सिद्दीकन नबिया, और ये बहुत ही सच्चे और बेहतरीन जो थे वो नबी थे। अच्छा, दूसरी बात जो अहम है वो ये है, वरफअनाहु मकानन अलिया, कि हमने उसे बुलंद मकाम पर उठाया था। इससे क्या मुराद है? इसका मतलब ये है कि अल्लाह ताला ने उनको बुलंद रुतबा जो है वो अता किया था, यानी हजरत इदरीस अलैहिस्सलाम जो हैं क्या था, अल्लाह ने नबूवत और रसालत का और कुर्बे इलाही का उनको खास मकाम अता किया था। बाज लोग ये समझते हैं कि अल्लाह ने उनको आसमान पर उठा लिया, तो कहते हैं कि ये इसराइली रवायात से मुंतकिल होकर बात ہمارے پاس بھی آ گئی ہے. قرآن کے کسی لفظ سے اس کا یہ مفہوم نہیں ملتا اور نہ ہی کسی صحیح حدیث میں اس کا جو ہے وہ پتہ چلتا ہے. تو دراصل اس سے مراد ان کے رتبے کی بلندی ہے جو نبوت سے سرفراز کر کے ان کو جو ہے وہ عطا کی گئی. اب اللہ تعالیٰ جو ہے ان پیغمبروں کا ذکر کر کے پھر کیا فرماتے ہیں, اولئک الذین انعم اللہ علیہم من النبیین من ذریۃ آدم.